हर एक सीजन रेडियो विजन 91.6 मेगाहर्ट्ज।
देश तथा परदेशमा छरिएर रहनुभएका तपाईं सम्पूर्ण मुक्तक मनहरूलाई एउटै मालामा गाँस्ने हाम्रो प्रयास विगत चार वर्षदेखिको लगातार प्रयास। कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसकेको छ। हामी 11 बजीसम्म तपाईँहरू समक्ष रहनेछौँ। हामी भन्नाले म मदन भण्डारी अनि मलाई प्रविधि समेसनमा कविताजीले साथ दिइरहनु भएको छ। तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत, हार्दिक नमस्कार। तपाईँले हामीलाई श्रोता 91.6 मेगाहर्ट्जमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै www.radiovision.com.np लगअन गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ। तपाईँले मोबाइलमा प्ले स्टोरमा गएर रेडियो भिजनको एप डाउनलोड गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो भन्ने एप तपाईँको मोबाइलमा छ भने त्यहाँ पनि रेडियो भिजन सर्च गरेर हामीलाई सुन्न सक्नुहुन्छ। खोला उल्टो फर्कन्छ त म के गर्न सक्छु, खोला उल्टो फर्कन्छ त म के गर्न सक्छु, बिना मेघ बर्सन्छ त म के गर्न सक्छु, मैले गरेको त प्रक्रियाको विरोध न हो, म बोल्दैमा तर्सन्छ त म के गर्न सक्छु, म बोल्दैमा तर्सन्छ त म के गर्न सक्छु। ओहो, यो मिठो गुलियो मुक्तक प्राञ्जलजीको। प्राञ्जलजी पोखराका मुक्तकार, बडो गजबको मुक्तक लेख्नुहुन्छ, बेजोड मुक्तक लेख्नुहुन्छ। प्राञ्जलजी भर्खरै पोखरामा सञ्चालन भएको मुक्तक मञ्च पोखराको 6 अधिवेशनबाट मुक्तक मञ्च पोखराको अध्यक्षमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ। उहाँलाई विशेष बधाई कार्यक्रमको सुरुवातमै र सँगसँगै उहाँसँग सँगै अधिवेशनबाट 9 सदस्यीय कार्य समिति बनिएको छ। यो नयाँ समितिलाई पनि बधाई कार्यक्रमको तर्फबाट, मुक्तक मालाको तर्फबाट, रेडियो भिजनको तर्फबाट। आजको कार्यक्रम सुन्दै गर्नुहोस् ल श्रोता, विशेष रहनेछ कार्यक्रममा। आज मैले प्राञ्जलजीका यिनै मुक्तकहरूसँगै मुक्तकको सिलसिला सुरु गर्न चाहे। आज तपाईँहरूले नै मुक्तकमाला @gmail.com पठाउनुभएका मुक्तकहरू मसँग छन्। मुक्तकमालाको फेसबुक पेज, फेसबुक आइडीमा तपाईँले मुक्तक पठाउनु भएको छ। सँगसँगै मसँग एकजना पाहुना रहनुहुनेछ, हामी विशेष कुराकानी गर्नेछौँ कार्यक्रममा, हामी सँगै रहनुहोस्। अहिलेलाई भने कार्यक्रममा ढिला नगरी म भने मुक्तक नै बोल्छु ल। गुस्सा हानी हानी पठाउनुहुन्थ्यो, गुस्सा हानी हानी पठाउनुहुन्थ्यो, निको मानी मानी पठाउनुहुन्थ्यो, यदि कबाडीले लग्दो त नेतालाई सत्य छानी छानी पठाउनुहुन्थ्यो, सत्य छानी छानी पठाउनुहुन्थ्यो। यो बडो व्यङ्ग्यात्मक मुक्तक, बडो कसिलो मुक्तक प्रकाश बस्नेत गफाडीजीको। मैले प्रकाश बस्नेत गफाडीजीको मुक्तक बोले श्रोता, कार्यक्रममा म मुक्तक नै बोल्छु। अर्को मुक्तक छ मसँग नजरङ्ग ठकुरीजीको। लाउने वस्त्र खाने आहारा पारीबाटै आउँछ, लाउने वस्त्र खाने आहारा पारीबाटै आउँछ, उड्ने कुद्ने सामान सारा पारीबाटै आउँछ, मैले उडेको आकाश पनि होइन जस्तै लाग्छ, अचेल घुम्दै घुम्दै ध्रुव तारा पारीबाटै आउँछ, अचेल घुम्दै घुम्दै ध्रुव तारा पारीबाटै आउँछ, उड्ने कुड्ने सामान सारा पारीबाटै आउँछ। अर्को मुक्तक नजरंगा ठाकुरीजीको राजकोट नगरपालिका कालीकोट कर्णाली उहाँको घर हो। हाल उहाँ क्वालालम्पुर मलेसियामा हुनुहुन्छ। पहिलो पटक हुनु वर्ष नजरंगा ठाकुरीजी हामीहरू समक्ष आउनुभएको कार्यक्रममा। अर्को मुक्तक म लिन्छु श्रोता, मसँग मुक्तक छ माङ संग्रामजीको। विदेशी अनुदानमा भर पर्छ सरकार, विदेशी अनुदानमा भर पर्छौ सरकार, ठुल्ठुला गफै मात्र कति गर्छौ सरकार। स्मार्ट सिटी, मेगा सिटी र रेलको कुरा छोड, सडकका खाल्टाखुल्टी कहिले भर्छौ सरकार, सडकका खाल्टाखुल्टी कहिले भर्छौ सरकार। सरकारलाई प्रश्न माङ संग्रामजीको, जिरी दुई दोलाखा उहाँको घर हो। सरकारसँग नै गुनासो मुक्तकमा दीपक नेपालजी अब भने यसरी पोख्नुहुन्छ। सहरलाई चाहिँ गाउँलाई नि बहार देऊ सरकार, सहरलाई चाहिँ गाउँलाई नि बहार देऊ सरकार, काउली भन्दा सिमी बिक्ने बजार देऊ सरकार। खोलाको तीरमा बालुवाचाले जीवन धान्ने, तिनी मुखा जन्मा जिउने सार देऊ सरकार, तिनी मुखा जन्मा जिउने सार देऊ सरकार। दीपक नेपालजी नेत्रावती गाउँपालिका एक रामचे धादिङका मुक्तकार, हाल उहाँ काठमाडौँमा हुनुहुन्छ। सरकारलाई मुक्तकमा यसरी उहाँले आग्रह गर्दै हुनुहुन्थ्यो, मिठो अनुरोध गर्दै हुनुहुन्थ्यो मार्मिक ढङ्गले। अब भने अर्को मुक्तक म लिन्छु, मसँग मुक्तक छ दीपा जीएमजीको। हो मैले यसै गरी स्वागत गर्न पाऊँ, हो मैले यसै गरी स्वागत गर्न पाऊँ, खुसी अनि उमङ्ग छरी स्वागत गर्न पाऊँ। मेरो दिलमा प्रियतमको आगमन हुँदाखेरि बिछ्याइ पुष्प मञ्जरी स्वागत गर्न पाऊँ, बिछ्याइ पुष्प मञ्जरी स्वागत गर्न पाऊँ। ओहो, हामी पनि यसरी नै मुक्तक बोलिरहन पाऊँ। दीपा जीएमजीको यो मुक्तक बागचोर नगरपालिका दुई थारमारे सलियान उहाँको घर हो। अर्को मुक्तक आरडी निश्चलजीको, श्रोता मसँग रहेको छ। गडगडाउँदै अनेक ताना बाना बुन्छस् किन, गडगडाउँदै अनेक ताना बाना बुन्छस् किन, भन्न घरि धरती घरि गगन छुन्छस् किन। पीर त मलाई छ अनि रुनु म पो पर्ने हो, भन्न ए आकाश व्यर्थै त रुन्छस् किन, भन्न ए आकाश व्यर्थै त रुन्छस् किन। आरडी निश्चलजी बागचोर नगरपालिका तीन सलियनका मुक्तकार यसरी आउनुभयो हामीहरू समक्ष। अर्को मुक्तक नरेन्द्र दाईजीको, श्रोता मसँग रहेको छ। शत्रुले कुरा काट्ने मौका पाउँछ, शत्रुले कुरा काट्ने मौका पाउँछ जब घरको कुरा बजारमा आउँछ। संसारमा त्यही भक्त दुखी हुन्छ जो बामा रुवाएर मन्दिर धाउँछ, जो बामा रुवाएर मन्दिर धाउँछ। निकै मार्मिक शब्दहरू नरेन्द्र दाईजीको मुक्तकमा। इलाम उहाँको घर हो, हाल उहाँ मलेसियामा हुनुहुन्छ। अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुनौँला। मसँग तुलसी शिवाकोटीजीको एउटा नयाँ गीत प्राप्त भएको छ, फिका बोलको गीत। यस गीतमा सङ्गीत चेतन सापकोटाजीले भर्नुभएको हो भने यस गीतलाई अर्जुन रत्नजीले लेख्नुभएको हो। चलचित्र फिकामा समावेश गरिएको तुलसी शिवाकोटी झापाकै गायक, कार्यक्रम मुक्तकमालाको पहिलो साङ्गीतिक कोसेली स्वरूप तपाईँहरू समक्ष श्रोता। गीत पश्चात आउँछु भने नि कार्यक्रम विशेष छ, हामी सँगै रहनुहोला।
चारैतिर भत्केको छ जाने ठाउँ छैन, सम्झिवन छ मल्ले कसैलाई सम्झने नाउँ छैन। चारैतिर भत्केको छ जाने ठाउँ छैन, सम्झिवन छ मल्ले कसैलाई सम्झने नाउँ छैन। सबैसँग भइसके म दिक्का, बेरङ्ग भयो जिन्दगी फिक्का फिक्का फिक्का, बेरङ्ग भयो जिन्दगी फिक्का फिक्का फिक्का। चोट चोट भित्र हाँसेको छु, जिउदोलासै बाँचेको छु, गहिरोमा पार्यो जिन्दगी, पहिरोमा पार्यो जिन्दगी। मनमुटु खिसक्या छ, मायाले ज्यान लिसक्या छ, बेकाम भयो जिन्दगी, बदनाम भयो जिन्दगी। लगाइदियो कलङ्क कोटिका, बेरङ्ग भयो जिन्दगी फिका फिका फिका, बेरङ्ग भयो जिन्दगी फिका फिका फिका। दोष कसैलाई दिनु छैन, जे गर्दानी हुँदै भएन, छलमा पर्यो जिन्दगी, दलदलमा पर्यो जिन्दगी। जिउनुको अर्थ भएन, मनमा खुसी कहिले रहेन, फिरमा पार्यो जिन्दगी, भिरमा पार्यो जिन्दगी। जिन्दगी भयो खोटो सिक्का, बेरङ्ग भयो जिन्दगी फिका फिका फिका।
तुलसी शिवाकोटीजीको आवाजमा रहेको चारैतिर भत्केको छ यो गीत, तपाईँले सुन्नुभयो, रेडियो भिजनमा हुनुहुन्छ, कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ। फूलले पनि तिम्रै सिको गर्न थालेछ, फूलले पनि तिम्रै सिको गर्न थालेछ, बतासले तिम्रै सुवास छर्न थालेछ, त्यसैले त भनेको थिएँ बाहिर नआऊ, तिमलाई देखी जुनले आँखा तर्न थालेछ, तिमलाई देखि जुनले आँखा तर्न थालेछ। आहा, यो मिठो मुक्तक प्राञ्जलजीको मुक्तक। आजको बसाइमा मसँग अब भने प्राञ्जलजी रहनुहुनेछ। प्राविधिक मित्र प्राञ्जलजीलाई टेलिफोन सम्पर्कमा ल्याउनको लागि आफ्ना औँलाहरू टेलिफोनमा दौडाउँदै हुनुहुन्छ। म भने प्राञ्जलजीकै अर्को मुक्तक तपाईँहरू समक्ष राख्दैछु। त्यो रूपले मोहनी लगाउन सक्छ, त्यो रूपले मोहनी लगाउन सक्छ, कसैलाई दिवाना बनाउन सक्छ, यति साह्रो श्रृङ्गार गरेर नआऊ, देखेर ऐना पनि लजाउन सक्छ, देखेर ऐना पनि लजाउन सक्छ। आहा, हामी प्राञ्जलजीको आवाजमै अब मुक्तक सुन्नेछौँ, उहाँसँगै कुराकानी गर्नेछौँ, र विशेष त मुक्तक मञ्च पोखराको नयाँ बनिएको कार्य समितिको बारेमा चर्चा गर्नेछौँ, शुभकामना आदान प्रदान गर्नेछौँ। अब भने प्राञ्जलजीलाई नै म कार्यक्रममा ल्याउँदैछु। अबको समय प्राञ्जलजीको समय मुक्तक मालामा। प्राञ्जलजी, स्वागत छ कार्यक्रम मुक्तक मालामा तपाईँलाई।
धन्यवाद मदनजी।
हिजो आज केमा व्यस्त हुनुहुन्छ?
केही छैन, भर्खर भर्खर दसैँलाई बिदाई गरिएको छ, दसैँको मेलो मिसो थियो, त्यस पछाडि अब नियमित कर्म बसी दिइहालो, त्यही नै हो।
मुक्तक मञ्च पोखराको अध्यक्ष जस्तो गरिबामय पदमा चयन हुनुभएको छ, तपाईँलाई मेरो तर्फबाट, कार्यक्रमको तर्फबाट, सम्पूर्ण रेडियो युनिटको तर्फबाट अनि मुक्तक मनहरूको तर्फबाट धेरै धेरै बधाई, धेरै धेरै शुभकामना।
हस्, धन्यवाद मनजी, सम्पूर्ण श्रोताहरूलाई पनि आभार प्रकट गर्न चाहन्छु।
मुक्तक लेख्नेहरूका लागि, मन पराउनेहरूका लागि मुक्तक मञ्च पोखरा सधैँ चासोको खोजीको ठाउँ हो।
एकदम एकदम।
नयाँ टिम, नयाँ नेतृत्वको संक्षिप्त जानकारी गराइदिनुहोस् न।
भर्खरै धेरै दिन भएको छैन, यो आश्विन 3 गते मुक्तक मञ्च पोखराको 10 साधारण सभा र 6 अधिवेशनले मेरो नेतृत्वमा नयाँ समिति चयन गरेको छ, 11 सदस्यीय कार्य समिति, जसमा अध्यक्षको रूपमा म आफै छु भने उपाध्यक्षको रूपमा भरतराज पौडेल, सचिवको रूपमा रामजी प्रसाद आचार्य, त्यसो गरी सहसचिवको रूपमा रोशन तलकोटे, कोषाध्यक्षको रूपमा गौरी तमु, त्यसै गरी सदस्यहरूमा अनिता दाहाल अनि भरत अन्जान, त्यसै गरी शशि अधिकारी, सविता सापकोटा, त्यसै गरी श्रीराम गुर्जे हुनुहुन्छ, त्यसै गरी केआर ढकाल, 11 समितिको कार्य समिति रहेको छ 11 सदस्य। यही नै हो अहिलेको टिम चाहिँ।
के कस्तो जिम्मेवारी थपियो प्राञ्जलजी कानमा अहिले?
यस्तो छ, अब नियमित रूपमा विगतदेखि हुँदै आएको जस्तो हाम्रो अब स्थापना कालदेखि नै मासिक रूपमा अन्तिम शनिबार नियमित मुक्त वाचन श्रृङ्खला चल्दै आएको छ, त्यो निरन्तरता हुने नै भइहाल्यो।
हजुर हजुर।
त्यसै गरी हामीले पछिल्लो 4 अगाडिदेखि राष्ट्रिय रूपमा मुक्तको क्षेत्रमा मुक्तको सुवृद्धि र उन्नयनका निमित्त निरन्तर योगदान दिने एकजना स्रष्टालाई राष्ट्रिय मुक्त पुरस्कार भनेर दिने गरेका छौँ। त्यो दिने काम पनि नियमित कर्मभित्रै पर्यो। त्यसै गरी संयुक्त मुक्तक सङ्ग्रहहरू, त्यसै गरी व्यक्तिगत रूपमा स्रष्टाहरूले मुक्तक सङ्ग्रह प्रकाशन, मुक्तक मञ्च पोखराले प्रकाशन गर्ने मुक्तक यात्रा प्रकाशन, सँगै अहिलेबाट थप केही योजनाहरू, एकल वाचन र मुक्तक उत्सव गर्ने नयाँ तयारी पनि आएको छ। सम्भवतः हामीले 3-4 यो कार्यकालभित्र एकल वाचन गर्नेछौँ र सम्भव रहेसम्म नेपालभित्र र नेपाल बाहिर पनि मुक्तक लेखनमा निरन्तर लाग्ने केही स्रष्टाहरूलाई लिएर आएर मुक्तक महोत्सव गर्ने भन्ने योजना चाहिँ नयाँ योजनाको रूपमा थपेका छौँ अहिले।
अब के हुन्छ भने नि प्राञ्जलजी, हाम्रो चलन चाहिँ कस्तो रहेको छ भने कुनै सङ्घ संस्थाले लोकप्रियता हासिल गरिरहँदा विभिन्न शाखाहरू बनाएर देशभरिका व्यक्तिहरूलाई उक्त संस्थामा ल्याउने चलन पनि देखिन्छ। मुक्तक मञ्च पोखराले देशलाई समेट्ने हिसाबमा के कस्तो योजना बनाउने प्रयासमा छ या बनाएको छ?
यस्तो छ, अहिलेसम्म हामी शाखा खोलेर गएका चाहिँ छैनौँ।
हजुर।
संस्थाहरू स्वायत्त रूपमै चलन भन्ने हिसाबले पनि हामी आफै पनि कसैको शाखा होइनौँ।
हजुर हजुर।
अहिलेसम्म हामी आफैले पनि शाखा बनाएका छैनौँ, तर हाम्रो प्रयास के हुन्छ भने जस्तो मुक्तक सङ्ग्रह प्रकाशन संस्थाले गर्ने प्रकाशनमा देशव्यापी रूपमा आफ्नो लेखन कर्म, मुक्तक लेखन कर्ममा रहेका स्रष्टालाई समेटेर अथवा विशेष वाचनहरूमा मुक्तक महोत्सवहरूमा उहाँहरूलाई प्रत्यक्ष रूपमा बोलाएर उहाँहरूलाई स्टेजमा वाचन गर्न लगाएर अहिलेसम्म समेट्ने गरिएको मात्रै छ। अब शाखा खोल्ने बारेमा हामीले सामान्य छलफल त पहिला गरेका थियौँ, तर त्यो त्यति मूर्त रूपमा अगाडि बढेन। अबको कार्य समितिले त्यसलाई अघि बढाउँदैन भन्न चाहिँ सकिँदैन, तर तत्कालका लागि हामी शाखा नै विस्तार गर्ने योजनामा चाहिँ छैनौँ। तर जसरी हुन्छ उहाँहरूलाई समेट्ने प्रयास चाहिँ हाम्रो निरन्तर रहन्छ, सम्पर्कमा रहने प्रयासहरू। जस्तो अर्को एउटा नियमित श्रृङ्खलामा हामीले पछिल्लो समय, मैले पनि भनौँ पछिल्लो 1-1.5 आफ्नो सँगै पोखराभन्दा बाहिरका जो पोखरामा उपस्थित हुनुहुन्न उक्त स्रष्टाहरूका मुक्तकहरू वाचन गर्ने काम चाहिँ गरिरहेका छौँ। त्यसरी पनि उहाँहरूको उपस्थिति निरन्तर रूपमा पोखरेली मुक्तक वृत्त र मुक्तक मञ्चमा रहिरहेको छ।
हजुर हजुर। अब के छ भने मुक्तकको विकास र विस्तारका लागि देशव्यापी कार्यक्रमको खाँचोको महसुस कति हो गर्नुभएको छ?
भएको छ, एकदम खाँचो भएको छ। र हामीले पछिल्लो समय रूपन्देहीतिर, चितवनतिर, काठमाडौँतिरका संस्थाहरूसँग अथवा त्यहाँका स्रष्टाहरूसँग सहकार्य गरेर केही नयाँ कार्यक्रम गर्ने योजना चाहिँ बनाइराखेका छौँ। सम्भव भयो भने राजधानीमा त्यो कार्यक्रम छिटै नै हुन सक्छ, त्यो तयारी चाहिँ छ। सम्बन्धित ठाउँमै रहेका संस्थाहरूलाई नै प्रमोट गरेर, स्पेसली मुक्तकमै काम गर्ने संस्था नभए पनि साहित्यिक गतिविधिमा लागेका संस्थाहरूलाई समेटेर उहाँहरूलाई एउटा सल्लाह सुझाव दिएर अथवा आफू आफै संलग्न रहेर पनि त्यो हिसाबको सहकार्य चाहिँ निरन्तर छ। पछिल्लो समय हामीले देवदहको युगीन साहित्य समाजसँग निरन्तर सहकार्य गरिरहेका छौँ। अब काठमाडौँतिर पनि सहकार्य गर्ने प्रयास भइरहेको छ। नेपाल मुक्तक प्रतिष्ठानसँग पनि सहकार्यमा हामीले केही कार्यक्रमहरू गरिसकेका छौँ। त्यो हिसाबले सहकार्य चाहिँ चलिरहेको छ।
यसो भनिरहँदा देवदह लगायत काठमाडौँका विभिन्न ठाउँहरूमा अनि देशका विभिन्न ठाउँहरूमा टिकटमा मुक्तको वाचन कार्यक्रम सँगै पोखरामा पनि भइरहँदा मुक्तकको विकास अनि मुक्तकको लोकप्रियता कतिसम्म छ भनेर हामीले पनि महसुस गर्न सक्छौँ, होइन? कार्यक्रममा हामी दुवैजना यसरी कुराकानी गरिरहँदा प्राञ्जलजीले निकै गहन, गम्भीर, संवेदनशील मुक्तक लेख्नुहुन्छ भन्ने जानकार व्यक्तिहरू कतिखेर मुक्तक भन्न लाउने हो मदन भण्डारीले भनेर पर्खिरहनु भएको होला। मुक्तक सुनौ न।
हुन्छ मदनजी, म एउटा मुक्तक वाचन गर्छु। सकुनीहरू पासा फ्याँक्छन्, युधिष्ठिरहरू हारिरहन्छन्, शकुनीहरू पासा साक्छन् युधिष्ठिरहरू हारिरहन्छन् विदुरहरू विद्रोह गर्छन् धृतराष्ट्र लाचारिरहन्छन् शकुनीहरू पासा साक्छन् युधिष्ठिरहरू हारिरहन्छन् विदुरहरू विद्रोह गर्छन् धृतराष्ट्र लाचारिरहन्छन् जब भीष्म द्रोण र कृपहरू मुख दर्शक भएर बस्छन् दुशासनहरूले द्रौपदीहरू घिसारिरहन्छन्
अर्को मुक्तक सुनौ हामीसँगै
एउटा प्रेम अलिक प्रेमी मुक्तक भन्छु
पक्कै पनि
दिल दुख्दा दिलमै बास माग्न आएथ्यो अनि सारै मिठा मिठा सपना देखाएथ्यो दिल दुख्दा दिलमै बास माग्न आएथ्यो अनि सारै मिठा मिठा सपना देखाएथ्यो आज उसैले रुवाएर गएको छ फेरि जसले हिजो रुँदा रुँदै हाँस्न सिकाएथ्यो
निकै मनसुनी मुक्तक लेख्नुहुन्छ तपाईँको मुक्तक म सुन्दै आइरहेको पनि छु निकै अगाडिदेखि प्राञ्जलजी अलिकति नयाँ सर्जक र पुराना हाम्रा अग्रज लेखकहरूलाई मैले मुक्तक लेखक भन्न चाहे आत्मीयता बढाउन सम्बन्ध दरिलो बनाउन पनि केही कार्यक्रमहरू ल्याउनुपर्छ होला कि अबका दिनहरूमा मुक्तक मञ्च पोखराको केही योजना छ यस विषयमा
यसको बारेमा अब हामीले पहिला एकल वाचनबाट सुरु गर्दैछौँ हामीले कार्तिकको 25 गते अथवा कार्तिकको अन्तिम शनिबार मुक्तक श्रृङ्खलाको बेला हामीले चेतन कार्की मुक्तक विधाका अग्रस्रष्टाहरू मध्येका अब्बल स्रष्टामा पर्नुहुन्छ उहाँबाट सुरु गर्दैछौँ र पछि युवा पुस्तालाई पनि लिएर आउँछ अर्को अग्रज पुस्ता र अनुज पुस्ता समकालीन पुस्तालाई एकैपटक मुक्तक महोत्सवमा एउटै मञ्चमा उभ्याउने प्रयास नै रहनेछ हाम्रो त्यसले अग्रज पुस्ता र अनुज पुस्ता समकालीन पुस्ता बीचमा एउटा आत्मीयताको विकास गर्नेछ एउटै मञ्चमा उभिसकेपछि यीको चिनाजानी निकटता सन्निकटताले आत्मीयता त पक्कै जगाउनेछ त्यो प्रयास चाहिँ मुक्तक मञ्चको तर्फबाट हरदम रहन्छ
विगत केही समयदेखि हामीले अग्रज लेखकहरूबाट अनि नयाँ सर्जकहरूबाट दुवैतर्फको आत्मीयता नबढेको हो कि भन्ने गुनासो पनि सुन्दै आइरहेका छौँ मुक्तक मञ्च पोखराले पुलको काम गर्न सक्यो नि है
एकदम पछिल्लो समय हामीले गरेको पनि त्यही हो मलाई अनुभूति तपाईँले भने जस्तो मलाई पनि अनुभूति भएको अग्रज पुस्ता र अनुज पुस्ता बिचमा अहिले अलिकति ग्याप पैदा भएको
छ
त्यो हुन त यो प्रविधिको कारणले पनि हो हिजो हामीले लेख्ने सुरुवाती चरणमा मञ्च पाउनको लागि कुनै कार्यक्रममै जानु पर्थ्यो
र
त्यहाँ अग्रज पुस्ता भेट्थ्यौँ अहिले भइदिएको के छ भने एक अग्रज पुस्ता पनि अलिकति पछाडि बसिदिए जस्तो गरिराखेको छ र अनुज पुस्ताले पनि अग्रज पुस्तालाई त्यो आफूसँग ल्याइ पुर्याउन सकेको छैन त्यसको मुख्य कारण चाहिँ के हो भने अहिले सामाजिक सञ्जालमा मुक्तक राख्यो पढेपछि कमेन्ट आउँछ ल भयो भने किन भेट्नु किन प्रतिक्रियाहरूको सुन्नु जे आउँछ फेसबुकमा आउँछ अथवा सामाजिक सञ्जालमा आउँछ भन्ने प्रवृत्ति हाबी हुनाले पनि यो भएको हो मुक्तक मञ्चले त्यसलाई तोड्ने प्रयास चाहिँ निरन्तर गरिराखेको छ हामीले नियमित श्रृङ्खलाहरूमा अनि अग्रज र अनुज पुस्तालाई एकै ठाउँ उभ्याइ राख्छौँ र अन्य कार्यक्रमहरूमा पनि त्यो प्रयास चाहिँ जारी रहन्छ
मलाई थोरै जान्न मन लागेको कुरा मुक्तक मञ्च पोखराको जुन नयाँ हाम्रो नेतृत्व चयन हुन्छ नि
हजुर हजुर
यो कसरी गर्नुहुन्छ त्यहाँ थोरै जानकारी गराइदिनुहोस् न यस विषयमा पनि
यस्तो छ अब यसमा सामान्य प्रक्रिया नै प्रजातान्त्रिक प्रक्रिया नै हुन्छ हाम्रो साधारण सदस्य र आजीवन सदस्यहरूको टिमबाट एउटा साधारण सभामा उहाँहरूलाई जम्मा गर्छौँ 70-80 जनादेखि 100 जनासम्म अब नयाँ साधारण सदस्यहरू त्यो कार्यक्रममा पनि थपिँदै जानुहुन्छ त्यहाँबाट एउटा निर्वाचन मण्डल गठन हुन्छ र आवेदन हाल्नको लागि खुल्ला गरिन्छ त्यहाँ समितिमा रहेर काम गरेका र अथवा नयाँ प्रवेश गर्न चाहने टिमबाट उम्मेदवारी दर्ता मार्फत नै हामीले टिम छनौट गर्छौँ सामान्यत भन्दा प्रजातान्त्रिक पद्धति नै लागू हुन्छ यसमा पनि अध्यक्ष उपाध्यक्षहरूको त्यो फारम भरिन्छ त्यसमा निश्चित शुल्क प्रस्तावक र समर्थक रहनुहुन्छ त्यसपछि उम्मेदवार हालिसकेपछि अब एकल उम्मेदवारी पर्यो भने ऊ निर्विरोध नै रहने भयो उम्मेदवार धेरै पर्यो भने निर्वाचनमा जानुपर्ने हुन्छ त्यही माध्यमबाट नै हामीले नयाँ कमिटी छनौट गर्दै आएका छौँ अहिलेसम्म
मुक्तक मञ्च पोखराको छाताभित्र म पनि ओतिन चाहन्छु भनेर अहिले कसैले इच्छा व्यक्त गर्नुभयो भने के गर्नु पर्ला
सामान्यत साधारण सदस्य हुनुपर्छ अब अहिलेसम्म रु 125 तिरेपछि साधारण सदस्य 2 वर्षको लागि
हजुर हजुर
अथवा 1 कार्यकालको लागि साधारण सदस्य हुने व्यवस्था रहेको छ त्यसको लागि मुक्तक मञ्चका व्यक्तिहरू जसलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ सामान्यत मलाई नै सम्पर्क गर्न सक्नुहुन्छ त्यो भयो भने हामीले सदस्यता दिलाउँछौँ होइन, आज पनि सदस्य बन्न चाहनुहुन्छ भने 1125 रु 1125 रुपियाँ रहेको छ र त्यहाँबाट उक्त शुल्क तिरिसकेपछि आजीवन सदस्य बन्न सक्नुहुन्छ र मुक्तमञ्चको छाताभित्र रहन सक्नुहुन्छ। मलाई मेरो व्यक्तिगत नम्बरमा व्यक्तिगत रूपमा सम्पर्क गरेर अथवा मुक्तमञ्चको कार्यक्रममा उपस्थित भएर मुक्तमञ्चका अन्य साथीहरूसँग पनि सम्पर्क गरेर यो छाताभित्र रहन चाहिँ पाउनुहुन्छ।
हामी बिचबिचमा मौका पारेर मुक्तक पनि तपाईँलाई भन्न आग्रह गरिरहेका छौँ र मुक्तक पनि सुनिरहेका छौँ। मुक्तक सुनौ न प्राञ्जलजी।
हुन्छ। स्वयं मपाईत्वको भजन गाइरहेका छन् र वर्षौंदेखि यसरी नै रमाइरहेका छन्। स्वयं मपाईत्वको भजन गाइरहेका छन् र वर्षौंदेखि यसरी नै रमाइरहेका छन्। आफ्नै चरित्रको दाग देखेका छैनन् अझैसम्म, उल्टै ऐनालाई दोषी देखाइरहेका छन्।
वाह, गजब मिठो। अर्को मुक्तक सुनौ सँगै।
कात्रो दस बित्ताले धनी चिन्दैन, घारो कस्ने सीताले धनी चिन्दैन। कात्रो दस बित्ताले धनी चिन्दैन, घारो कस्ने सीताले धनी चिन्दैन। हर घडी धनकै पछि दौडिरहेछ मान्छे, तर के गर्नु सीताले धनी चिन्दैन।
बडो बेजोड लेख्नुहुन्छ मुक्तक, बडो मजा लाग्छ। अलिकति सन्दर्भ मोडौँ, थोरै आफ्ना कुरा गरौँ। कुराकानी भइरहँदा अनि हामीलाई सुनिरहनु हुने श्रोताहरू जसले प्राञ्जललाई चिन्नुहुन्न, प्राञ्जलले आफूले आफूलाई कसरी चिनाउनुहुन्छ?
यो सबैभन्दा गाह्रो प्रश्न, अहिलेसम्म नसकेको मैले भनेको यो आफैले आफैलाई चिनाउन। प्राञ्जल एउटा सामान्य लेखन कर्ममा लागेको मान्छे हो जो लेखन कर्ममा अहिले बामे सर्दैछ। एक दशक भयो मैले लेखन यात्रामा आरम्भ गरेको, लेखन यात्रा आरम्भ गरेको, र पछिल्लो एक दशक नै म पोखरेली साहित्यिक वृत्तसँग नजिक छु। गुल्मीको एउटा ठुलुम्पेक भन्ने ठाउँमा एउटा कुनामा हामीहरू भेगमा सामान्य मध्यम निम्नवर्गीय निम्न मध्यवर्गीय परिवारमा जन्मेर जीवनका लागि सङ्घर्ष, जीवन सार्थक बनाउनका लागि सङ्घर्ष गरिराखेको मान्छे जो अहिले पछिल्लो एक दशक पोखरामा पोखरेली साहित्यिक वृत्तमा निरन्तर लागिराखेको छ। त्यहाँभन्दा ठुलो परिचय त खै मेरो केही छ जस्तो लाग्दैन। यति हो, लेखन कर्ममा बामी सर्दै गरेको मान्छे नै हो प्राञ्जल।
प्राञ्जलजीलाई एकपटक भेट्ने मान्छेले उहाँसँगको मनसँगको मन जोडिन्छ, निकै मिठो बोल्नुहुन्छ अनि बोली सँगसँगै व्यवहार पनि निकै मिठो छ, त्यो अनुभव मैले पनि गरेको छु। थोरै हामी तपाईँसँगै छौँ अनि तपाईँ मैले देखिराखेको सामाजिक सञ्जालमा भारतका विभिन्न कार्यक्रमहरूमा पनि सहभागिता जनाइरहनु भएको देखिन्छ। के छ नेपालमा हुने कार्यक्रमहरू र भारतमा हुने कार्यक्रममा के कस्तो भिन्नता पाउनुहुन्छ तपाईँले?
सामान्यत हेर्दा त खासै त्यति साह्रो भिन्नता चाहिँ त छैन, तर भारतीयमा एउटा मलाई म फिल हुने कुरा चाहिँ के भने, यो कला साहित्य कलाको लागि निकै उपर क्षेत्र मान्छु म भारतलाई।
हजुर,
हाम्रोमा भन्दा अझ बढी यो साहित्य साधना र कलामा लागेका मान्छेहरू निकै धेरै भेटिने, त्यो लगनशीलता साहित्यको लगाव हाम्रोमा भन्दा अझ बढी। हामी अलिक कहिलेकाहीँ हामी मलाई चाहिँ के लाग्छ भने हामी अलिक बढी प्रचारबाजीमा अलिक बढी सफाई भयौँ कि।
हजुर हजुर,
यो प्रचार खोज्ने नाममा होइन, चर्चित हुने नाममा, त्योभन्दा ज्यादा भारतमा त्यसका लागि दिने लगाव, त्यसका लागि दिने मेहनत निकै गहिरो, अर्को कुरा उनीहरूको साहित्यिक फाँट निकै शक्तिशाली पनि छ। अझ यो गजल र मुक्तक लेखनको मामलामा त निकै शक्तिशाली, किन पनि भने उनीहरूको इतिहास यो क्षेत्रमा निकै पुरानो, अर्को कुरा यो भारतीय भाषा शैली भाषा सङ्गठन शैली निकै मिठो, नेपालीको भन्दा उनीहरूको भाषा शैली मिठो हुने भएकाले पनि होला, त्यसमा रौनक छुट्टै छ। तर त्यसको अर्थ हामी उनीहरूभन्दा पछाडि छौँ भन्ने चाहिँ लागेन, लाग्दैन। मैले जति भेटेँ जति भोगेँ त्यस पछाडि हामीले के लाग्छ, बाहिरबाट हेरिमचेल भन्दा त्यहाँ पुगिसकेपछि हामी पनि यो दर्जाका चाहिँ दर्जाको लागि निकट निकै छौँ है भन्ने चाहिँ महसुस भयो। एटलिस्ट समानान्तर समानान्तर अवस्थामा चाहिँ छौँ हामी पनि।
थोरै उता हुने कार्यक्रम र यता हुने कार्यक्रम बारेमा पनि मैले श्रोताहरू समक्ष यो कुरा जाओस् न त भनेर मैले तपाईँलाई यो प्रश्न राखेँ। हामी पुनः मुक्तकतर्फै फर्क्यौँ प्राञ्जलजी, नेपाली मुक्तकको अहिलेको अवस्थालाई तपाईँले कसरी निहाल्नु भएको छ?
ऊर्जाशील छ निकै, मुक्तक पछिल्लो समय मुक्तक विधा साहित्यिक विधाको सर्वाधिक ऊर्जाशील सर्वाधिक लेखिने र सर्वाधिक वाचन गरिने विधा हो भन्यो भने फरक पर्दैन। अहिलेको लगभग सम्भवतः कमै त्यस्ता अनुजहरू समकालीनहरू या अग्रजहरू हुनुहुन्छ जो मुक्तक नलेखेको होस्। मुक्तकको लोकप्रियता यति साह्रो छ कि अब हरेक कार्यक्रममा मुक्तक वाचन नगरेको अवस्था भेटिँदै भेटिँदैन। ऊर्जाशील चाहिँ निकै छ तर अलिकति अन्यलता यो मुक्तक लेख्नुप्रतिको कतिपयले चार पङ्क्ति भएपछि मुक्तक हुन्छ भन्ने तर त्यसको भाव प्रक्षेपण हुने कतिपय अवस्थामा अग्रज पुस्ता मुक्तक चार पङ्क्तिमै सीमित हुनु पर्दैन भनेर भनिदिने तर यो अन्यलता त छ तर त्यसका बावजुद पनि यो अन्यलताका बावजुद पनि मुक्तक पछिल्लो समयको सबैभन्दा सक्रिय विधा चाहिँ हो।
थोरै यो अन्यलतालाई चिरिदिनुहोस् न जुन अहिले तपाईँले भनिरहनु भएको छ होइन मुक्तक कस्तो हो कस्तो लेखिनुपर्छ कस्तो हुनुपर्छ थोरै प्राञ्जलजीबाटै जाओस् न।
यस्तो छ हामीले पछिल्लो समय नेपाल मुक्तक प्रतिष्ठान र मुक्तक मञ्च पोखराले 2070 साल आउनुभन्दा चार वर्ष अगाडि पोखरामा एउटा देशव्यापी रूपमा मुक्त कार्यशाला पनि गरेका थियौँ अग्रज समकालीन र अनुजहरूको बिचमा। त्यहाँबाट विगतमा लेखिँदै आएका तीन पङ्क्ति चार पङ्क्तिदेखि लिएर 11-12 पङ्क्तिसम्मकालाई पनि मुक्तक भनिने चलन थियो। तीन पङ्क्तिकालाई दुई पङ्क्तिकालाई समेत मुक्तक भनेर छापेको चलन पहिला प्रशस्तै भेटिन्थ्यो। ती सबै कुराहरू माथि मन्थन गरिसकेपछि हामी पछिल्लो समय पुगेको निचोड चाहिँ के हो भने मुक्तक चतुष्पदीय नै हुनुपर्छ चार पङ्क्तिमै हुनुपर्छ यसको निश्चित आकार हुनुपर्छ। गजल बिग्रिएर मुक्तक बनाउन पाइँदैन हाइकु टाङ्का लम्बिएर मुक्तक बनाउन पाइँदैन। यसको अर्थ के हो भने चार पङ्क्तिमै हुनुपर्छ मुक्तकमा जहिले पनि भाव तीव्रता सघन हुनुपर्छ मुक्तकले मुक्तकको पटाक्ष निकै बलियो हुनुपर्छ कमजोर हुनुहुँदैन त्यसले प्रहार गर्न खोजेको बिन्दुमै लाग्नुपर्छ निशानामै लाग्नुपर्छ र श्रोता घेटी हुनुपर्छ भनिन्छ। यदि मुक्तक भनिसकेपछि मुक्तकले तस बिझाएन भने त्यो मुक्तकको अर्थ रहँदैन तस बिझाउनुपर्छ घोचिनुपर्छ र चार पङ्क्तिमा सिङ्गो काव्य अटाउनुपर्छ। फेरि चार पङ्क्ति भन्दै गर्दा त्यसले फेरि के भ्रम परेको हुन्छ भने कहिलेकाहीँ गजल लेख्दा लेख्दै पुगेन र दुई सेर भयो भने मुक्तक बनाइदिने त्यो चाहिँ गल्ती नगर्नु होला। गजलका एक एक आफैमा पूर्ण हुन्छन् तर मुक्तक पूर्ण हुन चार पङ्क्ति नै कम्प्लिट हुनुपर्छ।
मुक्तक लेख्दाखेरि एउटै विषयवस्तुमा रहेर लेखिनु पर्यो
एउटै विषयवस्तुमा सुरुदेखि बिस्तारै बिस्तारै उठाउँदै अन्तिम पङ्क्तिमा आइपुग्दा प्रहार हुनुपर्छ छुट्नुपर्छ श्रोता घाइते हुनुपर्छ।
श्रोता कस्ता मुक्तकले घाइते हुनुहुन्छ अनि कस्तो मुक्तकले स्वास्थ्य हुन्छ हामी अब उदाहरण सुन्नेछौँ प्राञ्जलजीबाट मुक्तक सुनौ प्राञ्जलजी।
हुन्छ समर्थन गर्छु या प्रहार म बुझ्नै सक्दिनँ बदलामा हो या उपहार म बुझ्नै सक्दिनँ समर्थन गर्छौ या प्रहार म बुझ्नै सक्दिनँ बदलामा हो या उपहार म बुझ्नै सक्दिनँ तिमी हर क्षण मलाई सताइरहन्छु यो प्यार हो कि अत्याचार म बुझ्नै
सक्छु। बडो गजबको बडो मिठो मुक्तक राख्नुभयो अर्को मुक्तक छ हामीसँगै सुनौ।
ओके पेटभरि खान पाका छैनन् भोकाहरूले न आश्रय पाका छन् सडकमा रोकाहरूले पेटभरि खान पाका छैनन् भोकाहरूले न आश्रय पाका छन् सडकमा रोकाहरूले यी नेताबाट विकासको कुनै सम्भावनै छैन जसरी सम्भव हुँदैन दाई बोकाहरूले।
मुक्तकमा व्यङ्ग्य बढी जरुरी छ है
एकदम व्यङ्ग्य चाहिँ हुनुपर्छ मुक्तकमा। यो सामाजिक विषयवस्तु माथि लेखिएका मुक्तकमा त व्यङ्ग्य जरुरी नै छ कतिपय प्रेममा चाहिँ नहुन सक्ला त्यही कुरा हो।
हजुर हजुर
सामाजिक विषयवस्तु माथि लेखिने मुक्तकहरूमा चाहिँ कटाक्ष अथवा व्यङ्ग्य चाहिँ हुनै पर्छ।
प्राञ्जललाई कस्तो विषयवस्तुले चस्स हुन्छ अनि कलम मुक्तकमा रमाउँछ
अहिले त खुल्ला भइसकेको छ पहिला फेला सुरुवातकालीन समयमा चाहिँ प्रेममै बढी लेखिन्थ्यो प्रेमले बढी चाहन्थ्यो प्रेम भन्ने चिज नै त्यस्तो सबैलाई आकर्षण गरिदिइहाल्यो। अब अहिले त प्रेमबाट बाहिर आएर दर्शन अब हिजोका मिथकहरू भए अहिले सामाजिक विषयवस्तु सामाजिक विसङ्गति राजनीति यी सबै कुराहरूमा चल्छ जान्छ मन जस्तो सीमाबद्ध चाहिँ छैन।
मुक्तकको गहिराईमा डुब्दै जाँदा जुनसुकै विषयवस्तुमा पनि रमाउन जानियो भने रमाइन्छ है
एकदम एकदम पहिला चाहिँ गाह्रो थियो अचेल चाहिँ त्यो चाहिँ छोड्दै गएको छ गाह्रो
उमेरमा प्रेमभन्दा पर अरू नदेखेर पनि होला,
त्यो
समय नै त्यस्तै थियो होला। अब हामी लगभग लगभग कुराकानी टुङ्ग्यौँ पनि होला, हामी विशेष त आज बधाई तथा शुभकामना बाँड्नकै लागि तपाईँलाई सम्झिएका थियौँ झापाबाट। हामी पुनः मुक्तक सुन्दै सुन्दै बिदा हौ होला, मुक्तक सुनौ न प्राञ्जलजी।
हस्, म एउटा मुक्तक वाचन गर्छु। हुनै नसक्ने कुरा मुठुमा राखेर कथाहरू अधुरा मुटुमा राखेर हुनै नसक्ने कुरा मुटुमा राखेर कथाहरू अधुरा मुटुमा राखेर बाँचिएको छ फगत बाँचिएको छ मुटु रेख्ने छुरा मुटुमा राखेर।
ओहो, मुटु रेख्ने छुरा मुटुमा राखेर। अन्तिम एउटा मुक्तक सुन्नेछौँ अब भने कार्यक्रमको यो बसाइमा।
यो अलि सामाजिक विषयवस्तुमै छ। वृद्धाश्रम पठाइएका छन् माता पिताहरू हेरी नसक्नु भएका छन् अचेल रमिताहरू। वृद्धाश्रम पठाइएका छन् माता पिताहरू हेरी नसक्नु भएका छन् अचेल रमिताहरू। गरुङ्गो मन बोकेर परदेशिएको छ राम रावणसँगको मस्तीमा छ नेता सीताहरू।
बडो व्यङ्ग्य कस्नुभयो, बडो गजबको तरिकाले व्यङ्ग्य कस्नुभयो। सियो चाहिँ चस्स घोस्ने मुक्तक बोल्नुभयो। फेरि पनि तपाईँलाई बधाई, तपाईँको सम्पूर्ण टिमलाई बधाई। मुक्तक मञ्च पोखराको यो नयाँ नेतृत्वले आगामी ल्याएका हरेक योजनाहरूलाई पूर्ण रूप दिन सकोस्। कार्यक्रममा समय दिनुभयो, पोखराबाट समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद, पुनः बधाई।
हस् ल, सम्पूर्ण रेडियो टिम मदनजीलाई अनि हार्दिक आभार व्यक्त गर्छु, सम्पूर्ण श्रोताहरूलाई पनि हार्दिक आभार प्रकट गर्न चाहन्छु र आउँदै गरेको शुभ दीपावली छठ आउँदैछ अग्रिम शुभकामना पनि भन्न चाहन्छु।
मैले रेडियो भिजनको तर्फबाट अनि कार्यक्रम मुक्तक मालाको तर्फबाट मेरो तर्फबाट र सम्पूर्ण हाम्रो कार्यक्रम सुनिरहनु भएका श्रोताहरूको तर्फबाट तपाईँलाई अनि तपाईँको यो टिमलाई दीपावलीको सँगसँगै छठको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहियौँ। छोटो प्राञ्जलजी
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो मुक्तकार प्राञ्जलजी र प्राञ्जलजीसँग हामीले शुभकामना आदान प्रदान गऱ्यौँ। विशेष त पोखरामा भर्खरै सम्पन्न छैटौँ अधिवेशन, मुक्तक मञ्च पोखराको छैटौँ अधिवेशनबाट बनिएको 11 सदस्यीय कार्य समितिको चर्चा गऱ्यौँ, शुभकामना बाँड्यौँ। उक्त कार्य समितिमा अध्यक्षमा प्राञ्जलजी, उपाध्यक्षमा भरतराज पौडेलजी, सचिवमा रामजी प्रसाद आचार्यजी, कोषाध्यक्षमा गौरी तमोजी र सहसचिवमा रोशन तलकोटे चयन हुनुभएको थियो। त्यस्तै सविता सापकोटा, श्रीराम अधिकारी, केआर ढकाल, भरत पोखरेल, अनिता दाहाल र शशि अधिकारी सकिलासी सदस्यमा चयन हुनुभएको थियो। कार्य समितिको घोषणा मञ्चका सल्लाहकार दीपक समीपजीको संयोजकत्वमा सल्लाहकारद्वय रूपिन्द्र प्रभावी र कृष्ण देवकोटाजीले गर्नुभएको थियो भने कार्यक्रममा पूर्व मुक्तक मञ्च पोखराको अध्यक्ष सरला लामिछाने सरजीले विगतको प्रगति र आर्थिक प्रतिवेदन पनि कार्यक्रममा प्रस्तुत गर्नुभएको थियो। बडो गजबको कार्यक्रम भएको थियो र आज सोही कार्यक्रमको वरिपरि सेरोफेरोमा रहेर मुक्तक माला हामीले तयार पार्यौँ। पुनः बधाई, पुनः शुभकामना सम्पूर्ण टिमलाई। कार्यक्रम मुक्तक माला तपाईँ श्रोता नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज, फेसबुक आइडी, फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल, रामशरण श्रेष्ठजीको ब्लग चिसापानी नेपाल .blogspot.com भिजिट गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। नेपाली अडियो बुक तपाईँले आफ्नो मोबाइलको प्ले स्टोरमा डाउनलोड गरेर हामीलाई त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ, युट्युबमा पनि भेटाउन सक्नुहुन्छ। यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। प्रविधि समेक्षणका निमित्त कविताजीलाई धेरै धेरै धन्यवाद। मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झाउँदै मदन भण्डारी आजलाई पनि छोड्छु। हस्त श्रोता, मिठा मिठा सपना सबै तपाईँ केही भागमा भरुन्। शुभरात्रि, जय मुक्तक।
तल रहिछ पोखरा त साँची भएको पोखरा नै रहिछ माछा पोते फेवतालमा पौडी खेल्दो रहिछ पोखरा त साँची भएको पोखरा नै रहिछ माछा पुछे अंगालोमा भरू जस्तो लाग्ने ए भरू जस्तो लाग्ने ए भरू जस्तो लाग्ने आफूलाई आत्मसा गरूं जस्तो लाग्ने ए गरूं जस्तो लाग्ने ए गरूं जस्तो लाग्ने भावना यो हिमाल जस्तै अग्ली दिँदाखेरि मान्छे हिमाल हिमाल मान्छे भइदिँदो रहेछ मान्छे हिमाल हिमाल मान्छे भइदिँदो रहेछ माछा पुछे छाती भरी डाँडा काँडा उठी दिँदाखेरि पिरतीको फेवा तालमा दिलै धुँदो रहेछ पिरतीको फेवा तालमा दिलै धुँदो रहेछ माछा पुछे लागिदिने ए आगो लागिदिने मिठा मिठा चाहना यो मनमा जागिदिने ए मनमा जागिदिने ए मनमा जागिदिने खेल्दो रहेछ हावा जुल्फी सङ्गनी दरैमा गाली गाली भरी लाली गुराँस फुल्दो रहेछ गाली गाली भरी लाली गुराँस फुल्दो रहेछ माछा पुछे माछा पुछे फेवतालमा पौडी खेल्दो रहेछ पोखरा त साँची गएको पोखरा नि रहेछ